आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
प्रभु को जन्मा
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
नमस्ते अनि जय मसीह। प्रिय श्रोता मित्रहरू, परमप्रभुको अनुग्रहमा आज पनि हामीले यो सुन्दर अवसर, यो सुन्दर समयको हासिल गर्न मौका पाएका छौं, जहाँ हामी परमप्रभुको पवित्र वचन बाइबलको अध्ययन गर्छौ, जुन तपाईं र मेरो जीवनको निम्ति आत्मिक भोजन हो, जसले तपाईं र मलाई आत्मिक सन्तुष्ट, आत्मिक स्वास्थ्य प्रदान गर्दछ अनि हामीलाई हाम्रो जीवनमा मार्गदर्शन गर्दछ। त श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी मर्कुस भन्ने पुस्तक त्यसको दुई अध्यायबाट मनन गर्न अध्ययन गर्न गइरहेका छौं। यो दुई अध्याय पनि कामले व्यवहारले भरेको अध्याय हो। यो वास्तवमा एक अध्यायको निरन्तरता हो। मर्कुस दुई अध्याय एकदेखि चार पद हेर्दै अगाडि बढ़ौं। यस प्रकार लेखिएको छ, केही दिनपछि उहाँ कफरनहूम फर्कनुभयो अनि मानिसहरूले उहाँ घरमा हुनुहुन्छ भन्ने सुने अनि यति धेरै मानिसहरू जम्मा भए कि तिनीहरू त्यहाँ अटाएनन्। यहाँसम्म कि ढोकाको बाहिर पनि ठाउँ भएन र उहाँले तिनीहरूलाई परमेश्वरको वचन प्रचार गर्नुभयो अनि चारजनाले बोकेको एकजना पक्षघातीलाई लिएर मानिसहरू उहाँ कहाँ आए। भीड़को कारणले येशूको नजिक त्यस मानिसलाई पुर्याउन नसक्दा तिनीहरूले उहाँ हुनुभएको ठाउँको माथिको छाना खोले र उघारीको ठाउँबाट पक्षघाती रोगीलाई त्यो सुतेको खाट समेत तल ओह्राली दिए। मित्र, केही दिनसम्म एक लास एकान्त ठाउँमा प्रचार गरेर प्रभु येशू ख्रिष्ट फेरि पत्रुस र अन्द्रियासको घरमा फर्कनुभयो। मर्कुस 1:29 पद अनुसार त्यहाँ हुनुहुँदा मानिसहरूको भीड़ यति धेरै आयो, त्यहाँ बस्ने ठाउँ नै त के छिर्ने ठाउँ नै थिएन। र त्यसबेला चारजना मानिसहरूले एकजना पक्षघाती रोगीलाई ल्याए। तिनीहरूले त्यसलाई घरको बाहिरी सिढीमाथिबाट उकाली छाना उपकाएर येशु हुनुभएको ठाउँमा झारे वा केही झिङ्गटीहरू झिकेर तिनीहरूले त्यसलाई आफ्नो खाट समेत छानैबाट येशु ख्रिष्ट हुनुभएको कोठामा झारिदिए। अब पाँच पदमा हामी हेर्छौं त्यहाँ के लेखिएको छ। येशुले तिनीहरूको विश्वास देखेर त्यस पक्षघातीलाई भन्नुभयो, ए छोरा, तिम्रा पापहरू क्षमा भए। कसको विश्वास? यो यी मानिसहरूको विश्वास थियो जसले उसलाई बोकेर त्यहाँ ल्याएका थिए। यसले मलाई केही समयसम्म थुप्रै विचलित तुल्यायो जब म यो पद हेर्थे। यो मलाई यस्तो देखिन्थ्यो कि तिनको उद्धारको निम्ति जवाबदेही तिनीहरूको विश्वास थियो, अर्थात तिनीहरूको विश्वासले यो पक्षघाती रोगीको उद्धार हुन सकेको थियो। तिम्रा पाप क्षमा भए। तर जब मैले गहिरेर अध्ययन गरे, मैले यो महसुस गरे कि तिनीहरूको विश्वासले उसलाई बचाएको थिएन, उद्धार दिएको थिएन। मित्र, विश्वासी आमा पाउन अति नै सुन्दर कुरा हो। विश्वासी परिवार, विश्वासी पिता पाउन अति नै सुन्दर कुरा हो। तर तपाईँ आफ्नो आमाको विश्वास, आफ्नो बुबाको विश्वासको कारणले स्वर्गीयमा जान सक्नुहुन्न अनि विश्वासी पिता पाउन अति नै सुन्दर कुरा हो। अनि यो कुरा हामीले थाहा गर्नु पर्दछ कि पिताको विश्वासले हामीलाई उद्धार दिन सक्दैन। हामी स्वयंले आफ्नो विश्वास व्यक्तिगत रूपमा येशूमाथि बढ़ाउनु पर्छ। तपाई पनि उहाँमा विश्वासी हुनुपर्छ, तब मात्र तपाई र म पनि स्वर्गीयको हकदार हुन्छौं उद्धार प्राप्त भएर। गहिरेर अध्ययन र निरीक्षण गर्ने हो भने हामी यो देख्छौ कि यी चार व्यक्तिहरूको विश्वासले यस पक्षघातीलाई बचाएको थिएन वा उद्धार दिएको थिएन, मुक्ति गरेको थिएन। यो चाहिँ यी व्यक्तिहरूको विश्वास थियो जुनले उसलाई त्यस स्थानमा ल्याउन सक्यो जहाँ तिनले प्रभु येशू उनीसँग व्यक्तिगत रूपमा व्यवहार गर्नुभएको कुरा सुन्न सके। जब येशूले तिनीहरूको विश्वास देखे, यसको अर्थ हो उहाँ कहाँसम्म पक्षघाती रोगीलाई ल्याउने तिनीहरूको विश्वास हो। जब उहाँले यो देख्नुभयो तब उहाँले त्यस व्यक्तिसँग व्यक्तिगत रूपमा व्यवहार गर्नुभयो र भन्नुभयो, ए छोरा, तिम्रा पाप क्षमा भए। आज हामीलाई मण्डलीमा के को आवश्यक छ भने बिरामी बोकेर लैजाने खाट बोक्नेहरूको, त्यस किसिमका विश्वास भएका स्त्री र पुरूष, बाहिर गएर उद्धार नपाएकाहरूलाई, संकष्टमा परेकाहरूलाई मण्डलीमा ल्याउनु पर्छ ताकि तिनीहरूले सुसमाचार सुन्न सकुन्। त्यहाँ थुप्रै मानिसहरू छन् जो पापको पक्षघात रोगले असह्य रूपमा बसेका छन्, खला परेर, अनि धेरै मानिसहरू चर्चमा मण्डलीमा आउने छैन जहाँ सुसमाचार प्रचार गरिन्छ जबसम्म हामी गएर तिनीहरूलाई भित्र ल्याउँदैनौ। त्यही नै यी मानिसहरूले, ती चारजना त्यो पक्षघाती रोगीलाई बोक्ने मानिसहरूले गरे। तिनीहरूसँग यस असहाय व्यक्ति येशु कहाँसम्म ल्याउने विश्वास थियो। येशुले तिनीसँग व्यक्तिगत रूपमा त्यसपछि व्यवहार गर्नुभयो र भन्नुहुन्छ, छोरा, तिम्रा पापहरू क्षमा भए। अनि छ र सात पदमा भनिएको छ, तर त्यहाँ केही शास्त्रीहरू बसिरहेका थिए र आफ्ना मनमा यसो भनेर विचार गरिरहेका थिए, यस मानिसले किन यसरी बोल्दछ, यो त ईश्वर निन्दा हो, केवल एक अर्थात परमेश्वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्छ। यहाँ प्रभुका शत्रुहरू छन्, तिनीहरू खुलाम रूपमा बोल्दैनन् तर तिनीहरू आफ्ना हृदयमा विचार गरिरहेका थिए। तिनीहरूको सोचाइमा तिनीहरू पहिलो प्रश्नमा गलत थिए तर दोस्रो प्रश्नमा एक किसिमले सही थिए। यो व्यक्ति ईश्वर निन्दा बोलिरहेका थिएनन्, तर यो सत्य हो कि खाली परमेश्वरले मात्र पापको क्षमा गर्न सक्दछ, अनि प्रभु येशु परमेश्वर हुनुहुन्छ। कुनै न्यायाधीशसँग अपराधीहरूलाई त्यसै छोड्ने अधिकार छैन। तिनको कर्तव्य व्यवस्था कानूनको लागू गर्नु हो। परमेश्वर यस विश्वको नैतिक सदाचारी शासक हुनुहुन्छ र उहाँले आफ्नो व्यवस्थाहरूको रक्षा गर्नै पर्छ। परमेश्वर अधर्मी कानूनको नमान्ने हुन सक्नुहुन्न, उहाँ कदापि यस्तो हुन सक्नुहुन्न, किनभने उहाँ धर्मी हुनुहुन्छ। उहाँले यी व्यवस्थाहरू र कानूनहरूको आज्ञा पालन गर्नुहुन्छ र उहाँका व्यवस्थाहरू अटल दृढ छन्। तिनीहरू कति पनि फेरबदल भएका छैनन् र तिनीहरूद्वारा तपाईं र म परमेश्वरको अगाडि दोषी हुन्छौं। तपाईं र मलाई पापको क्षमा आवश्यकता छ र उहाँले हामीलाई क्षमा दिनुहुन्छ। यस्तो सोचेर गलत नगरौं कि उहाँ ठूलो हृदय हुनुभएकोले गर्दा उहाँले हामीलाई क्षमा दिनुहुन्छ। उहाँले हामीलाई यस कारणले क्षमा दिनुहुन्छ किनभने ख्रिस्टले हाम्रा पापहरूको दण्ड तिर्नुभयो। प्रभु येशू ईश्वर निन्दामा बोलिरहेका थिएनन्, उहाँ परमेश्वर स्वयं नै हुनुहुन्छ। हजुर, हामी देख्छौं कि उहाँले पापको क्षमा दिन सक्नुभयो किनभने उहाँ यस पृथ्वीमा तपाईँ र मेरो निम्ति अनि पक्षघाती रोगीको निम्ति उद्धारको प्रदान गर्न आउनुभयो। आठ पदमा भनिएको छ, अनि तिनीहरू आपसमा यसरी विचार गर्दैछन् भने येशूले तुरुन्तै आफ्नो आत्मामा थाहा पाएर तिनीहरूलाई भन्नुभयो, किन तिमीहरू आफ्ना मनमा यस्तो विचार गर्दछौ? हेर्नुहोस् त, यी मानिसहरूले खुलाम रूपमा यो कुरा बोलिरहेका थिएनन्, तर तिनीहरूले यो कुरा आफ्ना हृदयहरूमा सोचे, अनि प्रभु येशूले तिनीहरूको मनसाय बुझ्नुभयो र भन्नुभयो। नौ पदमा भनिएको छ, पक्षघातीलाई तिम्रा पापहरू क्षमा भए भन्नु कि उठ तिम्रो खाट उठाएर हिँड भन्नु कुन चाहिँ सजिलो छ? तिनीहरूले त्यसको उत्तर दिने छैनन्। जसरी तिनीहरू चुपचाप रहेका थिए त्यसरी नै चुपचापै रहे।
उहाँ तिनीहरूसँग अझै व्यवहार गर्न गइरहनु भएको छ। उहाँले थाहा पाउनुभयो कि तिनीहरू सोचिरहेका थिए। युहन्ना 2:25 भन्दछ, कसैले उहाँलाई मानिसको विषयमा गवाही दियोस् भन्ने आवश्यक थिएन, किनकि मानिसको हृदयमा के छ सो उहाँ आफै जान्नुहुन्थ्यो। अहिले प्रभु येशूले तिनीहरूलाई वास्तवमा अप्ठ्यारो ठाउँमा हाल्नुहुन्छ, अप्ठ्यारो परिस्थितिमा हाल्नुहुन्छ। भनिएको छ, पक्षघातीलाई तिम्रा पापहरू क्षमा भए भन्नु कि उठ तिम्रो खाट उठाएर हिँड भन्नु कुन चाहिँ सजिलो छ। यद्यपि तिनीहरूले यसको उत्तर नदिए तापनि मलाई लाग्छ तिनीहरूले भनेथे कि जसरी एउटा गर्न असम्भव छ त्यस्तै अर्को गर्न पनि असम्भव छ। अर्को शब्दमा ती दुईवटै गर्न असम्भव छ, खाली यो त परमेश्वरले मात्र गर्न सक्नुहुन्छ। त्यो उत्तर सही छ र त्यही कारण प्रभु येशूले त्यस पक्षघाती व्यक्तिलाई उठ र खाट उठाएर हिँड भन्नुभयो। 10:11 पदमा भनिएको छ, तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान। तब उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, म तिमीलाई भन्दछु उठ तिम्रो खाट उठाऊ र घर जाऊ। एक वृद्ध स्कटिस टिप्पणीकारले भनेथे, प्रभु येशूले त्यस पक्षघाती रोगीलाई उठ र खाट उठाऊ र हिँड भन्नुको कारण चाहिँ तिनको रोग बल्झिने थिएन, तिनी फेरि त्यस खाटमा बिरामी अवस्थामै पसारिनु पर्ने अवस्था थिएन, तिनी बिरामी बोक्ने खाटमा बोकिनु पर्ने छैन, तिनी अहिलेबाट हिँड्न गइरहेका छन्। जब हाम्रा प्रभुले चंगाई गर्नुभयो उहाँले यसको निम्ति असल पक्का काम गर्नुहुन्थ्यो। अनि 12 पदमा भनिएको छ, त्यो उठ्यो र तुरन्तै खाट उठाएर सबैका सामुन्नेबाट गइहाल्यो। यहाँसम्म कि सबैजना आश्चर्यचकित भए र हामीले यस्तो त कहिले देखेका थिएनौ भन्दै तिनीहरूले परमेश्वरको महिमा गरे। हेर्नुहोस् त, यो कामको व्यवहारको सुसमाचार हो र यो एउटा काम वा व्यवहारको एक आश्चर्य कर्म हो। 13:14 पदमा भनिएको छ, उहाँले फेरि एकपल्ट समुद्रको किनारमा जानुभयो अनि मानिसहरूको एउटा ठूलो भीड़ उहाँ कहाँ आयो र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो। त्यसपछि जाँदै गर्दा उहाँले अल्फयसका छोरा लेवीलाई कर उठाउनेहरूको ठाउँमा बसिरहेको देख्नुभयो र तिनलाई भन्नुभयो, मेरो पछि लाग। तिनी उठेर उहाँको पछि लाग्यो। यो चाहिँ लेवी जसलाई मत्ती पनि भनिन्छ उसलाई बोलावट हो। मत्ती लेवी कुलका थिए। यो कुराको कल्पना गर्नुहोस्, तिनी पुजारी कुलका व्यक्ति थिए र यहाँ तिनी महसुल वा कर उठाउने व्यक्ति बने र यहाँ हाम्रो प्रभुले तिनलाई बोलाउनुभयो। तपाईँले यादै गर्नुभएको होला, मतीले आफ्नो सुसमाचारमा आफ्ना साथीहरूलाई बोलाए भन्ने बारेमा कति पनि उल्लेख गरेका छैनन्। अनि तिनका साथीहरू चाहिँ खाली पापीहरू मात्र थिए। यहाँ भनिएको छ 15:16 पदमा, उहाँ लेवीको घरमा भोजन गर्न बस्नुहुँदा कर उठाउने धेरैजना र पापीहरू पनि येशू र उहाँका चेलाहरूको साथमा बसिरहेका थिए, किनकि उहाँलाई पछ्याउनेहरू धेरै थिए। उहाँ पापीहरू र कर उठाउनेहरूसँग खाइरहनु भएको देखेर फरिसी दलका शास्त्रीहरूले उहाँका चेलाहरूलाई भने, तिनी किन कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्? के तपाईँले यो कथनको 3 उच्चारण भएको नोट गर्नुभएको छ? यहाँ उल्लेख गरिएका पाहुनाहरू कर उठाउनेहरू र पापीहरू थिए। यो स्पष्ट छ कि तालिकामा एकजना पनि असल व्यक्ति थिएन। शहरका विशेष वर्गका मानिसहरू त्यहाँ थिएनन्। यो कुराको ध्यान दिनुहोस् कि कर उठाउनेहरू पापीहरूको उल्लेख भएको छ। तिनीहरूको त्यस दिनमा महसुल उठाउनेहरू थिए। अनि 17 पदमा भनिएको छ, यो सुनेर येशूले तिनीहरूलाई भन्नुभयो, निरोगीलाई वैद्यको खाँचो पर्दैन तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएको हुँ। यो अति नै महान उत्तर हो। तपाईँ डाक्टर कहाँ जानुहुन्न जब हरेक कुरा ठिकठाक हुन्छ, तपाईँ स्वस्थ हुनुहुन्छ। जब तपाईँ बिमार हुनुहुन्छ तपाईँलाई डाक्टरको आवश्यकता पर्छ। प्रभु येशूले भन्नुभयो कि उहाँ धर्मीहरूलाई बोलाउनलाई होइन तर पापीहरूलाई बोलाउन आउनुभयो। उहाँले यो भन्नु खोज्नु भएको कारण चाहिँ त्यहाँ खाली पापीहरू मात्र थिए। त्यस दिनमा त्यहाँ खाली एउटै प्रकारको मानिस थिए। त्यहाँ कुनै पनि धर्मी व्यक्ति थिएन। त
तर फरिसीहरूले सोचे कि तिनीहरू धर्मी थिए। 18 पदमा हामी पढ्छौ, युहन्नाका चेलाहरू र फरिसीहरू उपवास बस्द थिए। मानिसहरूले आएर उहाँलाई भने, युहन्नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्दछन्, तर तपाईँका चेलाहरू किन उपवास बस्दैनन्? तिनीहरू व्यवस्था मुनि थिए, तर व्यवस्थामा पनि उपवास वा व्रतको बारेमा कुनै निर्देशन दिएको छैन। परमेश्वरले आफ्ना जातिहरूलाई 7 चाडहरू दिनुभएको थियो, अर्थात यहुदी इसरायली जातिहरूलाई, तर व्रत बस्ने वा उपवास बस्ने दिन चाहिँ दिनुभएको थिएन। अनि 19 र 20 पदमा भनिएको छ, येशूले तिनीहरूलाई भन्नुभयो, के दुल्ला तिनीहरूका साथमा रहन्जेल जन्तीहरू उपवास बस्छन् र? जहिलेसम्म दुल्ला तिनीहरूका साथमा हुन्छन् तिनीहरू उपवास बस्दैनन्, तर समय आउनेछ जब दुल्ला तिनीहरूबाट अलग गराइनेछ, तब तिनीहरू त्यस दिन उपवास बस्नेछन्। उहाँले तिनीहरूलाई के भनिरहनु भएको छ भने, उहाँसँगको सम्बन्धमा हुनु र उहाँसँग संगति गर्नु उपवास वा व्रत बस्नभन्दा धेरै महत्वपूर्ण कुरा हो। अनि मित्र, आज पनि यो कुरा सत्य छ। धार्मिक देखाउन एक कुरा हो, तर प्रभु येशूसँगको संगतिमा आनन्द उठाउनु र उहाँलाई प्रेम गर्नु, उहाँको आज्ञा पालन गर्नु अर्को कुरा हो। अनि 21 र 22 पदमा भनिएको छ, कसैले पुरानो लुगामा नयाँ कपडाको टालो हाल्दैन, नत्रता टालेको कपडा फाटिन सक्छ, अर्थात नयाँ पुरानोबाट फाटेर निस्कन्छ र फटाई झन नराम्रो हुनेछ। अनि कसैले नयाँ दागमध्य पुरानो छालाको मशकमा हाल्दैन, नत्रता त्यस दागमध्यले छालाका मशकहरू फुटाइदिन्छ र दागमध्य र मशक पनि नष्ट हुन्छन्, तर नयाँ दागमध्य चाहिँ नयाँ भाँडामा हालिन्छ। प्रभु येशूले उहाँसँगको संगति र यो प्रेमको नयाँ जीवनको बारेमा दुई उदाहरण दिनुहुन्छ। उहाँ भनिरहनु भएको छ कि उहाँ व्यवस्थाको पोलिस लगाउन आउनु भएन, उहाँ मोसाको व्यवस्था प्रणालीमा अन्य कुरा थप गर्न आउनु भएन, उहाँले यसमा विकासको वा संशोधीकरणको थप गर्न आउनु भएन, उहाँ केही नयाँ काम गर्न आउनुभयो, उहाँ पुरानो कपडामा टाल्न आउनु भएन, तर हामीलाई नयाँ कपडा दिन आउनुभयो। व्यवस्था मुनि मानिसहरूले काम गरे, कर्म गरे, अनि तिनीहरूका कामहरू कर्महरू किराले खाएको पुरानो कपडा जस्तै थियो। हाम्रा प्रभु नयाँ धार्मिकताको पोषक प्रदान गर्न आउनुभयो र ख्रिस्टलाई भरोसा गर्ने पापी मानिसहरूलाई त्यो प्रदान गरिएको छ। यसले उसलाई सर्वशक्तिमान परमेश्वरको अगाडि उभिन योग्यत्व ल्याउँछ। मित्र, यही महिमित अति नै आनन्दित कुरा उहाँ यहाँ भनिरहनु भएको छ। हाम्रा प्रभु धर्मको वा पुरानो नियमको व्यवस्था प्रणालीको विस्तृत गर्न आउनु भएन, उहाँ केही नयाँ कुराको परिचय गर्न आउनुभयो, अनि त्यो नयाँ कुरा चाहिँ यही तथ्य हो कि संसारका पापहरूको निम्ति उहाँ मर्नुहुनेछ। नयाँ दागमध्य नयाँ छालाको भाँडामा जान्छ, नयाँ कपडा नयाँ व्यक्ति कहाँ जान्छ। धार्मिकताको पोषक त्यस व्यक्ति कहाँ आउँदछ जो विश्वासद्वारा परमेश्वरका सन्तान बनेका छन्। यो महान कुरा हो। यस अध्यायको अन्तिम खण्डमा हामी विश्राम दिनमा खेतहरूतिर आउँछौ। त्यसपछि अध्याय 3 विश्राम दिनमा चाहिँ उहाँ सभाघरभित्र भएको हामी देख्छौ। 24 पदमा भनिएको छ, एक सभा दिन उहाँ अन्नका खेतबाट भएर जाँदै हुनुहुन्थ्यो, त्यताबाट जाँदा उहाँका चेलाहरूले हिँड्दा हिँड्दै अन्नको बाला टिप्न लागे। त्यो देखेर फरिसीहरूले उहाँलाई भने, हेर्नुहोस्, सभा दिनमा जे गर्नु अनुचित छ तिनीहरू किन त्यही गर्दछन्? यहाँ उल्लेख भएका अन्न या त गहुँ हुन सक्छ या जौ हुन सक्छ। यद्यपि व्यवस्था अनुसार कसैले आफ्नो छिमेकीको अन्नको बाला हातले टिप्नु नियमित थियो, व्यवस्था 23:25 पद अनुसार, तर सबात दिन अर्थात विश्रामको दिनमा यसो गर्नु नियमित थिएन। फरिसीहरूले यस्तो बाला टिप्ने काम बाली काट्ने काम जस्तै सम्झिन्थे, र विश्राम दिनमा बाली काट्न यहुदी व्यवस्थाले दिँदैनथ्यो। व्यवस्था 34:21 पद अनुसार यहुदीहरूको शिक्षा अनुसार विश्राम दिनमा कुनै प्रकारको काम गर्नु नहुने थियो, र बाला टिप्नु चाहिँ तिनीहरूको दृष्टिमा एक किसिमको काम थियो। यसकारण ती फरिसीहरूले येशूका चेलाहरूमाथि दोष लगाए, किनभने विश्राम दिनमा तिनीहरू भोकाएर अन्नको बाला टिप्दै थिए।
24 र 25 पदमा भनिएको छ। उहाँले तिनीहरूलाई भन्नुभयो, जब दाउद र तिनीसँग हुनेहरू खाँचामा परेका र भोकाएका थिए, अब दाउदले के गरे के तिमीहरूले कहिले पढेका छैनौ? उहाँले यो कुरामा जोड दिनु भएन कि उहाँका चेलाहरूले विश्राम दिनको उल्लंघन गरे। वास्तवमा उहाँले यस मामलामा तिनीहरूसँग विवाद गर्न इन्कार गर्नुभयो। अहिले उहाँ दाउदको जीवनतिर जानुहुन्छ जहाँ तिनले मोसको व्यवस्थाको उल्लंघन गरेथे तापनि न्यायोचित ठरिए। हेर्नुहोस् त, व्यवस्थाका अक्षरहरू जबरदस्त लाद्नु हुँदैन जब यसले परमेश्वरलाई सेवा गर्ने उहाँका दासमाथि असहायता र कठिनाई आउँदछ। अनि यो निश्चय नै दाउदको बारेमा कथा हो र प्रभुले त्यस उदाहरणको प्रयोग गर्नुभयो। 26-28 भनिएको छ, प्रधान पुजारी अबियाथारको पालोमा परमेश्वरको भवनमा तिनी पसे र परमेश्वरलाई चढाएको रोटी खाए जो पुजारीले बाहेक अरूले खान अनुचित छ, र त्यो रोटी तिनको साथमा हुनेहरूलाई पनि दिए। तिनीहरूलाई उहाँले भन्नुभयो, सभा दिन मानिसको लागि बनेको हो, मानिस सभा दिनको निम्ति होइन, त्यसकारण मानिसको पुत्र सभा दिनको पनि प्रभु हो। यो सभा दिन अर्थात विश्राम दिनको विषयमा महान सिद्धान्त हो। व्यवस्था वास्तवमा मानिसहरूको निम्ति बनाइएको थियो, मानिस विश्राम दिनको निम्ति होइन। अनि उही समयमा यहाँ अर्को महान सिद्धान्त छ, प्रभु येशु विश्राम दिनको प्रभु हुनुहुन्छ। यी दुवै कुरा अति नै महत्वपूर्ण छ। यो कुराको याद राखौ कि हामी मोसाको व्यवस्थाको विश्राम दिन पालन मुनि छैनौ, वा हामीले मोसाको विश्राम दिनलाई पालन गर्नुपर्ने आवश्यक छैन, किनभने यो परमेश्वर र इसरायल राष्ट्र बीचको करारको एक भाग थियो। प्रस्थान 31:12-17 पद अनुसार प्रभुले आजको यो वचन अध्ययनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-8-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।